रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङको प्राविधिक मित्र दिनुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। कार्यक्रम साइनोको आजको श्रृङ्खलामा आदिवासी जनजाति महासङ्घ केन्द्रीय उपाध्यक्ष लाक्पा शेर्पासँगको कुराकानी, गुरुङ जातिले प्रयोग गर्ने राडी बुन्ने परम्परागत सिपको बारेमा जानकारी र राष्ट्रिय जलवायु सम्मेलन बारे लमजुङका घलेगाउँ र भुजुङका स्थानीयको अनुभव र समय रहेमा गीत तथा सन्देशमूलक सामग्री पनि तपाईँलाई सुनाउनेछौँ। आदिवासी जनजातिले परम्परागत रूपमा भोगचलन र व्यवस्थापन गर्दै आएका जल, जमिन र जङ्गल जस्ता प्राकृतिक स्रोत साधनमाथि उनीहरूको अधिकार सुनिश्चित गर्ने मानव अधिकारमा आधारित पद्धति हो। आदिवासी समुदायका सार्वभौमिकता र आत्मनिर्णयको अधिकारसँग एफपिकको नजिकको सम्बन्ध छ। यसै सन्दर्भमा एफपिक र एफपिकका सार तत्त्वहरू, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवस्थाबारे विस्तृत रूपमा बुझ्नको लागि हामीले नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष लाक्पा शेर्पासँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
हजुर, नमस्ते।
आराम हुनुहुन्छ नि?
हजुर, आरामै छु।
एफपिक भनेको के हो र यसको सार तत्त्वहरू चाहिँ के हुन् नि?
अब एफपिक भन्दाखेरि चाहिँ अब हामीले अङ्ग्रेजीमा भन्दाखेरि फ्री, प्रायर, इन्फर्म एन्ड कन्सेन्ट भन्छौँ, र नेपालीमा भन्दाखेरि स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरी भनेर भन्छौँ। अब यो भन्दाखेरि हामीले के बुझ्नु पऱ्यो, शब्दबाट नै त्यो सबै कुरा क्लियर हुन्छ। हामीले कुनै पनि विकासको योजनाहरू यो गर्दाखेरि चाहिँ आदिवासीहरूसँग चाहिँ लिइने मन्जुरी हो। तर यो मन्जुरी लिने भन्दाखेरि हामीले मन्जुरी के गएर मन्जुरी लिन भनेर लिने खालको होइन। यो चाहिँ एफपिक चाहिँ यो अन्तर्राष्ट्रिय हामीले यो अधिकार कहाँबाट पायौँ र केमा टेकेर प्रयोग गर्छ भन्ने कुरा पनि हेर्नुपर्छ। यो हेर्दाखेरि चाहिँ हामीले केमा ध्यान दिनुपर्छ भन्दाखेरि नेपाल सरकारले 2 चाहिँ डकुमेन्टहरू साइन गरेको छ अन्तर्राष्ट्रिय तहमा। त्यसमा चाहिँ एउटा चाहिँ युएनडिप भन्छौँ 2007, त्यो चाहिँ अन्तर्राष्ट्रिय महासन्धि घोषणा पत्र आदिवासीहरूको अधिकारको पक्षमा, त्यो एउटा भयो। एउटा चाहिँ आयल 169 र युएनडिपमा चाहिँ धारा 10 लेखिएको छ क्लियरली चाहिँ एक्सपिक गर्नुपर्छ आदिवासीहरूसँग चाहिँ, जबकि कुनै पनि विकासको योजना अथवा उनीहरूको टेरिटोरी बााउन्ड्री भूमिभित्र चाहिँ के कार्यहरू गर्नु गर्दैछन् भने उनीहरूसँग मंजूरी दिनुपर्छ भन्ने छ। र अर्को चाहिँ आइलो 169 को चाहिँ धारा 16 लेखेको छ, अनि यसमा के चाहिँ आदिवासीहरूले माग्ने हो। र अब नेपाल सरकारले नै यो चाहिँ डकुमेन्टहरू चाहिँ हस्ताक्षर गरिसकेको चाहिँ आधारलाई चाहिँ टेकेर हामी नेपालका आदिवासीहरूले चाहिँ एसपिक भनेर आवाज उठाउने र माग्ने गरेका छौँ। र अब मैले अगाडि नै भने जस्तै एसपिक भने चाहिँ मंजूरी लिने भन्दाखेरि चाहिँ त्यतिकै लिने होइन, अब फ्री भनेर सुरुमा चाहिँ फ्री भनेर भन्छौँ, फ्री भने स्वतन्त्र हुनु पर्यो मंजूरी लिँदाखेरि, कसैको धम्की डर करकापी र कसैले फकाई फुलाई गरेर चाहिँ उहाँहरूलाई त्यो मंजूरी लिने चाहिँ हुँदैन, त्यो फ्री पाए अथवा उहाँहरूलाई चाहिँ जानकारी गराउँदाखेरि पनि सबै फ्री हुनुपर्छ भन्ने कुरा हो। र यो चाहिँ अग्रिम अगाडि नै कुनै पनि विकास योजनाहरू चाहिँ उनीहरूको भूमिमा र उनीहरूको चाहिँ क्षेत्रमा गर्दैछन् भने चाहिँ हामी आदिवासीहरूले पाइने चाहिँ जानकारी हो। यो चाहिँ जानकारी उहाँहरूले चाहिँ अगाडि अग्रिम कुनै पनि योजना सुरु गर्नुभन्दा अगाडि नै उहाँहरूलाई चाहिँ यहाँ यस्तो खालको कार्य गर्दछौँ, विकास योजनाहरू गर्दछौँ भनेर जानकारी गराएर र त्यसको नाफा नोक्सानी घाटा के हुन्छ आदिवासीलाई भन्ने कुरा जानकारी गराएर चाहिँ उहाँसँग मंजूरी दिने प्रक्रिया हो भन्न चाहन्छु। हजुर,
आदिवासी जनजाति समुदायमा चाहिँ एफपीको अवस्था कस्तो छ अनि के उनीहरू चाहिँ आफ्नो अधिकार र निर्णय लिन चाहिँ सक्षम छन्?
अहिले नेपालको सन्दर्भमा हेर्दाखेरि अन्तर्राष्ट्रिय भन्दा पनि नेपालको सन्दर्भमा हेर्दाखेरि चाहिँ आदिवासीहरूलाई चाहिँ जस्तै यो केन्द्रीय तहमा भयो जिल्ला तहसम्ममा चाहिँ आदिवासीहरू अलिकति चाहिँ यो विषयमा चाहिँ अलिकति थाहा पनि भएको र जानेको पनि र ट्रेनिङहरू पनि पाएको अवस्थाहरू छ र उहाँहरूले आवाज उठाउने पनि गरेका छन् हरेक यो आन्दोलनतिर पनि त्यस्तो गर्दाखेरि। र अब तल स्थानीय तहमै जाने हो भने उहाँहरूलाई चाहिँ एक्टिभ भनेको के हो भन्ने कुरा नै जानकार छैन र ट्रेनिङ पनि पर्याप्त मात्रामा नभएको कारणले गरेर उहाँहरूलाई थाहा छैन। तर प्रत्यक्ष अप्रत्यक्ष रूपमा भन्दाखेरि उहाँहरूले अब हामी आदिवासीहरूले आफ्नो भूमिमा कुनै पनि विकास योजना गर्दाखेरि चाहिँ हामीलाई नसोधिकन चाहिँ जस्तै एउटा म ल्यान्डलाइन एउटा व्यक्तिगत रूपमा पनि मेरो घरको आँगन खन्दैछ भने मलाई नसोधिकन किन खन्यो भनेर हामी प्रश्न गर्छौँ नि, त्यो पनि इन्डाइरेक्ट रूपमा चाहिँ त्यो भइरहेको छ तर चाहिँ एक्सिडेन्ट हो भन्ने उहाँहरूलाई त्यति जानकार छैन। र अब यो चाहिँ स्थानीय तहमा चाहिँ अब अवेरनेसको कमीको कारणले गर्दा त्यस्तो चाहिँ उहाँहरू निर्णय लिन सक्छौँ छैन नै भन्ने मलाई चाहिँ व्यक्तिगत रूपमा लाग्ने धारणा हो। त्यो चाहिँ अब त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो प्रक्रिया सुरु गर्नुभन्दा अगाडि नै उहाँहरूलाई चाहिँ यो विषयमा चाहिँ पर्याप्त मात्रामा चाहिँ ट्रेनिङ र उहाँहरूलाई चाहिँ परामर्शहरू चाहिँ उहाँहरूसँग गरिराख्नु पर्ने हुन्छ।
म्याडम, जस्तै एसपीकै बारेमा चाहिँ पुरुषहरू त कुनै न कुनै रूपमा अलिअलि त जानकार भएको हामीले पनि पाउँछौँ स्थानीय रूपमा पनि होइन, तर महिलाकै हुनमा चाहिँ के छ र महिलालाई लक्षित गरी नेफिनले चाहिँ के कस्ता कार्यक्रमहरू गर्दै आएको छ र अब गर्न चाहिँ जरुरी छ जस्तै यहाँलाई?
अब अहिलेसम्ममा चाहिँ के गरेका छौँ भने अब नेफिनले पनि सक्दो चाहिँ अब अहिले हामीले हाम्रो कार्यक्रमहरूमा चाहिँ सबभन्दा महिलाको सहभागिता बढाउने भनेर चाहिँ हामीले प्रयास गरिरहेछौँ। अब केन्द्रीय तहमा त्यो भइरहेछ र प्रदेश तहमा पनि र जिल्ला तहमा पनि त्यो भइरहेको सकभर चाहिँ हामीले चाहिँ पुरुष र महिलाको चाहिँ प्रोग्रामहरूमा चाहिँ दुईटैको चाहिँ सहभागिता बराबर बनाउने भन्ने चाहिँ हामीले चाहिँ बराबर बनाएर चाहिँ उहाँलाई जानकार गराउने भन्ने छ। र स्थानीय तहमा हेर्दाखेरि चाहिँ नेफिनले पनि गर्ने कोसिस गरिरहेको छ, गर्ने कोसिस गर्दा गर्दा पनि स्थानीय तहमा के हुन्छ भने महिलाहरू चाहिँ अब आफ्नै घरको कामहरू भयो अब त्यो आफ्नै त्यो खेतबारीको कामहरू त्यस्तो कारणले गरेर पनि उहाँहरू चाहिँ कार्यक्रममा आउन नसक्ने अवस्थाहरू पनि देखियो। नेफिनले चाहिँ अब अहिलेसम्म तिनवटा एक्टिभ कार्यक्रमहरू गरिसकेका छौँ हामीले, अपर त्रिचुली एक र अपर अरुण र दुधकोशीमा अहिले हुँदैछ। अब यो तिनवटामा गर्दाखेरि चाहिँ सुरुदेखि त्यो त्रिशुलीदेखि नै हामीले हेर्यौँ भने सुरुमा हामीले चाहिँ के अनुभूति गर्यौँ भने महिला अब जस्तै यो हामीले त्यो कार्यक्रमको बारेमा जानकार गराउँदाखेरि चाहिँ पत्र काट्छौँ भने पत्र काट्दाखेरि चाहिँ घरको पत्र मात्र उहाँहरूलाई बुझाएर कार्यक्रममा आउनु भन्दा चाहिँ पुरुष मात्र आइदिने महिला नआइदिने महिलाको सहभागिता कम हुने बित्तिकै उहाँहरू चाहिँ यो एसपिकको प्रक्रिया भयो एसपिक भनेको के हो अथवा कुनै पनि कार्यक्रमको बारेमा जानकार कम हुने भएको कारणले गर्दा पछिल्लो चरणमा आएर चाहिँ हामीले के भनेछौँ भने जति पनि पत्र बारिन्छ त्यसमा चाहिँ सबभन्दा पहिले महिला मात्र नभएर अब महिला मात्र नभएर पनि शारीरिक रूपले अशक्त व्यक्तित्वहरूलाई पनि यो कार्यक्रममा चाहिँ आइदिनु हुन भनेर विशेष गरेर चाहिँ उहाँहरूलाई चाहिँ हामीले चाहिँ अवेर गराउने र आइदिनु हुन अनुरोध गर्ने गरेका छौँ। त्यसो गर्दाखेरि चाहिँ अहिले चाहिँ यो दुईवटा अरुण र दुधकोशीमा चाहिँ महिलाको सहभागिता अलिक बढेको देखाएको छ स्थानीय तहमा पनि र आगामी पछि गएर पनि त्यस्तो चाहिँ गर्नुपर्छ भन्ने चाहिँ देखिया छ।
लमजुङमा पनि अब विभिन्न हाइड्रोहरू यहाँ सञ्चालित छन् त होइन, र यहाँ पनि विभिन्न समयमा चाहिँ यहाँ आदिवासी जनजातिहरूले चाहिँ आवाज उठाइरहेको एफपीकै बारेमा पनि होइन, र यो गाउँहरूमा सरकार विकास निर्माणका कार्यहरूमा त्यसै गरेर गैर सरकारी संस्थाहरूले गरेको कार्यहरूमा चाहिँ आदिवासी जनजातिको एफपीको अधिकार सुनिश्चित गर्न चाहिँ कस्तो खालके कदमहरू चाल्नुपर्छ जस्तो चाहिँ यहाँलाई लाग्छ?
यसको लागि चाहिँ परिस्थिति चाहिँ उहाँहरू सबै हाम्रो तल स्थानीय तहमा नै भयो र हाम्रो यो आदिवासीहरू स्वयंले नै चाहिँ एस्टिक भन्ने चाहिँ के हो भन्ने कुरो बुझ्नु जरुरी छ। त्यसको लागि चाहिँ उहाँहरू पनि बुझ्ने भएन र अब गैर सरकारी संस्थाहरूले पनि यो विषयमा चाहिँ सक्छ अझै पनि अब क्लाइमेट चेन्जको कुराहरू आइरहेको छ, क्लाइमेट चेन्जको कार्यक्रमहरू तल स्थानीय तहमा चलिरहेको छ, चलाइरहेको छ, अब नेकिने बाहेक अरू गैर सरकारी संस्थाहरू पनि मन्त्रालयले चलाइरहेछन् र त्यो कार्यक्रमहरूमा पनि उहाँहरूले नै अवेर गराउनु पर्यो र एस्टिकको बारेमा जानकार गराउनु पर्यो, जानकार गराएर चाहिँ एस्टिक चाहिँ कसरी चाहिँ माग गर्ने त र एस्टिक हामीलाई चाहिन्छ भनेर कसरी राख्ने भन्ने प्रक्रियाहरूको बारेमा जानकारी गरायो भने चाहिँ गराउन सक्छौँ हामीले भने चाहिँ उहाँहरूले चाहिँ एस्टिकको बारेमा नै आवाज उठाउन सक्छन् र आवाज उठाए पछाडि चाहिँ जस्तै यो विकास योजनाका कार्यक्रमहरूले चाहिँ उनीहरूलाई बाध्यकारी हुन्छ एस्टिक गर्न भन्ने चाहिँ मेरो धारणा छ, त्यस्तो चाहिँ लाग्छ। तर अब अहिलेसम्म त्यो भइरहेको देखिँदैन। अब अहिले जति पनि मेसिनले एस्टिक सहजीकरणको कार्यक्रमहरू गरे त्यो चाहिँ स्थानीय तहबाट मागे तलबाट आएका भन्दा पनि विकास योजनामा यो डेभलपमेन्ट ब्याङ्कहरू वर्ल्ड ब्याङ्क भयो, एडिपी भयो, उहाँहरूको सेफगार्ड पोलिसीले गर्दाखेरि चाहिँ नेपाल सरकार चाहिँ एस्टिक गर्न बाध्यकारी भएर चाहिँ गरेका हुन्, नभए चाहिँ हाम्रो स्थानीय तहबाट तलबाट नै स्थानीय समुदाय आदिवासीहरूले चाहिँ मागेर चाहिँ एस्टिक पाएका छैनन् अहिलेसम्म चाहिँ। अब यसको लागि चाहिँ अब हामीले नै तल नीति निर्माण तहदेखि नै हरेक कानुनहरू बनाउँदाखेरि त्यहाँनिर एस्टिक जरुरी छ भन्ने कुरा चाहिँ राख्यौँ भने चाहिँ सम्भव देखिन्छ, नभए चाहिँ अलिक गाह्रो नै छ जस्तो लाग्छ। किनभने त्यो धारणा एस्टिक प्रति नै नेगेटिभ छ विकास योजना कार्यक्रमहरूको चाहिँ, उहाँहरूले एस्टिक भनेको विकासको विरोधी हुन् भन्ने पर्सेप्सनबाट हेर्छन् चाहिँ हेर्दाखेरि चाहिँ एस्टिक चाहिँ नेगेटिभ वेले हेर्दाखेरि चाहिँ स्थिति गरेको देखिँदैन। तर अब भन्नुपर्दाखेरि एस्टिक चाहिँ विकासको सहयोगको रूपमा हो, यदि एस्टिक गरियो भने योजनाको कार्यक्रमहरू पनि समयमा सकिने र समयमा नै त्यो प्रोजेक्टहरू सकिने भएको कारणले गर्यो यसो गर्नुपर्छ भन्छ।
पुरुषकै हकमा त कति गाह्रो छ भने अब महिलालाई नै एथिक सम्बन्धी निर्णय लिन त अब पक्कै पनि चुनौती छ होइन, र एथिक सम्बन्धी निर्णय लिन चाहिँ महिलाहरूको लागि चाहिँ कानुनी तथा नीतिगत व्यवस्था चाहिँ कस्तो हुन आवश्यक छ जस्तो चाहिँ यहाँलाई लाग्छ?
अन्तर्राष्ट्रिय धारामा टेगेर आइलो 169 युएनजेपीलाई हेर्यौँ भने पनि अब नेपाल सरकारले हस्ताक्षर गरिसकेको क्लियरली चाहिँ लेखिसकेका छन् कि महिलाहरूलाई पनि यो प्रोसेसमा चाहिँ प्रक्रियामा चाहिँ एकदम उहाँहरूको पनि सहभागिता पनि महत्वपूर्ण छ र यसलाई फिजिकली हेर्नुपर्छ महिलाको इस्यु भनेर चाहिँ कोर पनि गरिसकेका छन्। र अब हामीले हेर्दाखेरि पनि विकास योजना सपोज भनौँ न एउटा हाइड्रो बनिरहेछन् भने त्यसको प्रभाव सबभन्दा बढी चाहिँ महिला र अपङ्गता भएका व्यक्तिहरूमा परिरहेको देखिन्छ र वृद्धाहरू हाम्रो उहाँहरूमा चाहिँ बढी भएको देखिन्छ। त्यही कारणले गरेर चाहिँ उहाँहरूलाई चाहिँ विशेष गरेर चाहिँ विषयमा अवेर गराउने र उहाँहरूसँग पनि मन्जुरी प्रक्रियामा चाहिँ उहाँहरूको सहभागिता गराउँदै ल्यायौँ भने चाहिँ उहाँहरूको अधिकार पनि सुनिश्चित हुन्छ र मन्जुरी प्रक्रियामा नै जुन मन्जुरी लिने प्रक्रिया हुन्छ एक्टिभ प्रोसेस हुन्छ त्यो प्रोसेसमा नै उहाँहरू छुट्नुभयो भने उहाँहरूको कुराहरू पनि छुट्छ र अब हामीले गर्दाखेरि सुरुमा यो प्रोसेसमै ल्याउनु पर्छ उहाँहरूलाई। र अब नेसिनको यो एक दुईवटा कार्यक्रममा पनि सकभर महिलाहरू प्रोसेसमै ल्याउने कोसिस गरेका छन्। अब त्यसरीमा हेऱ्यौँ भने महिलाहरू 33% महिलाहरूको सहभागिता थियो भने अहिले चाहिँ आएर यता चाहिँ 45% महिलाहरूको सहभागिता बढ्या छ यो जुन कोसिसमा आइपुग्दाखेरि र उहाँहरूको यो प्रक्रियामा चाहिँ यसरी हेऱ्यौँ भने यो नीति निर्णायक तहमा पनि उहाँहरूको सहभागिता त्यसरी बढाउँदै आएको छ, त्यसरी बढायौँ भने उहाँहरूको अधिकार सुनिश्चित हुन्छ र मुद्दाहरू पनि एक्टिभको प्रक्रियामा चाहिँ काट्न सकिन्छ, नभए चाहिँ सकिँदैन। तर अब यसलाई चाहिँ हामीले यसरी नै लानुपर्छ भन्नुहोस्
म्याम। अब हामीले अब एसएफको बारेमा त कुरा गर्यौँ होइन, तपाईँ आदिवासी जनजाति महासंघको उपाध्यक्ष जस्तै पदमा हुनुहुन्छ नि त है, आदिवासी समुदायभित्र चाहिँ यो लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवस्था चाहिँ कस्तो पाउनु भएको छ नि?
अब मैले यसरी हेर्दाखेरि चाहिँ अब जस्तै अब हामीले एउटा भन्दा एउटा प्रशिक्षण नै बनाइसकेको छ, आदिवासी महिलाहरूलाई चाहिँ अन्य महिलाहरूभन्दा बढी अधिकार छन्, उहाँहरू चाहिँ आर्थिक रूपले पनि प्रबल छन् र घरमा पनि अन्य महिलाहरूभन्दा बढी उहाँलाई अधिकार दिइरहेको छन् भन्ने कुराहरू चाहिँ बाहिर त्यसरी नै कोट गरिरहेको देखिन्छ, घरमा चाहिँ आमाले नै लिड गरिरहेको त्यस्तो देखिन्छ। तर त्यो चाहिँ त्यो यसरी हेर्दाखेरि चाहिँ आर्थिक रूपले हेर्नु पर्यो भने पनि त्यो अर्थ चाहिँ जति कमाएर ल्याएर आमाको हातमा ल्याएर दिए तापनि त्यो अर्थ खर्च गर्ने क्षमता चाहिँ कोसँग छ त भन्ने पनि प्रश्न उठ्छ। अब त्यो क्षमता नै त्यो महिलाको चाहिँ आमाले चाहिँ खर्च राख्ने चाहिँ एउटा सेभिङ ब्याङ्क जस्तो मात्र भयो र त्यो खर्च गर्ने चाहिँ पुरुषले गरिरहेको हुन्छ नि योजना, कुनै व्यापार गर्नु पर्यो, बिजनेस गर्नु पर्यो, त्यो खर्च त पुरुषले गरिरहेको हुन्छ, त्यो हिसाबले गर्दाखेरि अथवा महिलाले गर्नु पर्यो भने पनि पुरुषसँग मन्जुरी दिनुपर्ने अवस्थाहरू हुन्छ। र मैले एउटा गाउँको कुरा गरौँ न, एउटा कुखुरा पालेको छु भने एउटा कुखुरा बेच्नलाई पनि आफ्नो श्रीमानलाई सोधेर मात्रै बेच्नुपर्ने अवस्था छ। त्यस्तोहरू हेर्दाखेरि चाहिँ महिलाको अवस्था त्यस्तो अन्य महिलाहरूभन्दा राम्रो छ चाहिँ भन्न सक्ने अवस्था त छैन। र अब चाहिँ राजनीतिक तहमा र राज्यको स्तरमा पनि हेर्दाखेरि आदिवासी महिलाहरूको सहभागिता चाहिँ अर्थपूर्ण छ कि छैन भन्ने प्रश्न उठ्छ। र त्यो चाहिँ अर्थपूर्ण किन छैन भनेर भन्दाखेरि चाहिँ जति पनि अहिले तपाईँले हेर्नुहोस् न पार्लियामेन्टमै नै हेरे तापनि र आदिवासी महिलाहरूलाई ल्याए तापनि उहाँहरू चाहिँ साँच्चीकै आदिवासीको मुद्दा उत्थान गर्नको लागि गएका महिलाहरू हुन्छ भन्ने कुरा पनि हो, हाम्रो मुद्दाहरू चाहिँ उठाउँछन् त भन्ने कुरा छ एउटा कुरा, र जुन महिलाहरू आएका छन् उहाँहरू चाहिँ नेताहरू त श्रीमतीहरू ल्याएर राखेका छन् त्यो स्थितिले हेर्दाखेरि चाहिँ राजनीतिक रूपमा उहाँहरू पनि त्यति सबल भएको देखिँदैन, र सामाजिक रूपले हेर्दाखेरि पनि कुनै पनि एउटा प्रोग्राम तपाईँले एउटा गाउँमा आज सञ्चालन गर्नुभए तापनि सहभागीमा हेर्नुभयो भने सबै होलसम्म गर्नुभयो भने अन्य महिला भन्दा आदिवासी महिलाहरूको सहभागिता कमै देखिन्छ, त्यहाँनिर एक्टिभली प्रोएक्टिभली र आफ्नो मुद्दा उठान गर्ने चाहिँ अन्य महिलाहरू चाहिँ अलिक अग्रसर भएको देखिन्छ, त्यो हिसाबले गर्दा अझै पनि आदिवासी महिलाहरू चाहिँ अन्य महिलाहरूभन्दा धेरै पिछडिएका छन् भन्ने चाहिँ मलाई लाग्छ।
नेफिङभित्र र नेफिङले सञ्चालन गर्ने कार्यक्रमहरू चाहिँ कतिको लैङ्गिक मैत्री र सामाजिक रूपमा चाहिँ समावेशीकरण पाउनु भएको छ यहाँले?
अब नेफिङभित्रै पनि भन्नु पर्दाखेरि अहिलेसम्ममा चाहिँ अब हामीले चाहिँ नेफिङले यसै हेर्दाखेरि कार्यक्रममा चाहिँ महिलाहरू चाहिँ सहभागिता चाहिँ पुरुषभन्दा महिलाको बढी अथवा 50-50 नै गर्ने गरेका छन्, तर त्यो पनि त्यो जति महिलालाई सहभागिता गराएका छन् र त्यो महिलाहरू चाहिँ आफ्नो मुद्दाप्रति कति क्लियर छन् त भन्ने कुराहरू हो, त्यसमा चाहिँ त्यति खासै कुनै कार्यक्रममा चाहिँ त्यसरी मुद्दाप्रति क्लियर नभएको सहभागिताहरू आइदिँदाखेरि चाहिँ त्यो चाहिँ अर्थपूर्ण नभएको हो कि जस्तो अनुभूति हुन्छ, नभए चाहिँ अहिलेसम्म अब अगाडि के भयो तर अहिले चाहिँ आएर चाहिँ पछिल्लो चरणमा आएर चाहिँ हामीले पनि 50-50 अथवा महिलाको सहभागिता बढी नै गर्ने गरेका छौँ, र अब यसरी हेर्दाखेरि चाहिँ अब नेफिङको हाम्रो यो संस्थाभित्रै हेर्ने हो भने चाहिँ अलिकति चाहिँ पुरुषको हावी भएको हो कि महिलामाथि, त्यो चाहिँ कुन सन्दर्भमा भन्दाखेरि कुनै पनि कार्यक्रममा चाहिँ इन्भिटेसन आएको छ विशेष महिलालाई मात्रै पठाइदिने भनेर भनिदिँदाखेरि चाहिँ पुरुष मेम्बर्सहरू गइदिँदाखेरि चाहिँ महिलाको इस्यु चाहिँ पछाडि परिरहेको हुन्छन्, र अब यदि महिलाको कार्यक्रममा हामीले गर्नु पर्यो नै भने पनि पुरुष हाम्रो मेम्बर्सहरूले चाहिँ के फिल गरिदिनु हुन्छ भने यो कार्यक्रम त महिलाहरूको हो, उहाँहरूले सञ्चालन गर्छ, उहाँहरूको इस्यु हो भन्ने कुरा जस्तो त्यो दृष्टिकोणले हेरिदिनुहुन्छ, तर यो मुद्दा त महिलाको मात्र नभएर समग्र आदिवासीहरूको हो भन्ने दृष्टिकोणले हेरिदिनु भयो भने चाहिँ महिलाको इस्युको चाहिँ त्यो कार्यक्रम भएको अथवा सहभागिता सबै हरेक कुरा अर्थपूर्ण हुन्छ, नभए चाहिँ त्यसको कुनै अर्थ हुँदैन जस्तो लाग्छ।
नेपिनले चाहिँ महिलाहरूलाई लैङ्गिक र सामाजिक रूपमा समावेशी बनाउन के कस्ता नीति तथा कार्यक्रमहरू चाहिँ लागू गर्ने योजनामा हुन्छ नि, अथवा कस्तो खालको योजना चाहिँ तपाईँहरूसँग अलरेडी छ?
अब अहिले नेफिङ सचिवालयमा अब हामीबाटै नै त्यस्तो महिलाको नै भनेर चाहिँ त्यसरी महिलाहरूलाई उत्थानै गर्नुपर्छ भनेर कार्यक्रमहरू चाहिँ बनाएको देखिँदैन हाम्रो नेफिङ संस्था गरे पनि, र हामीले यो कुराहरू महिलाहरूले त्यही नेफिङमै भएको महिलाहरूले नै उठाइरहेको इस्यु नै हो, र यो चाहिँ अब भन्दाखेरि पहिला भन्दा अहिले चाहिँ महिलाको अलिकति इस्यु अगाडि बढाएको हुन्थ्यो भने हाम्रो चाहिँ यो चाहिँ सचिवालय पनि महिलाको प्रतिशत पुर्याउने र महिला कुन कुन तहको उसमा पोजिसनमा राख्ने भन्ने कुरामा त्यसमा पनि अलि राम्रो भएको छ, जस्तै गर्दाखेरि पहिला उपाध्यक्ष चाहिँ नेफिङ एउटा छानिन्थ्यो महिला भने अहिले चाहिँ तिनजना त मात्रै राख्नु भएको छ उहाँले, तर यसमा पनि हामी धेरै लडाइँ गर्नु परेको थियो, र सँगसँगै चाहिँ अब अहिले चाहिँ हाम्रो भनाइ चाहिँ के हो भने महिलालाई चाहिँ त्यो मात्र नभएर निर्णायक तहमा पनि महिलाहरूको उपस्थिति चाहिँ सुनिश्चित गर्नु पर्यो भन्ने कुरा हो, तर यो कुरामा चाहिँ अहिलेसम्ममा चाहिँ त्यस्तो महिलालाई भनेर नेफिङ गरे पनि त्यस्तो चाहिँ भएको देखिँदैन, तर अब हामी महिलाहरू सदस्यहरू त्यहाँ छौँ र हामीले यो कुराहरू त्यहाँ उठाइराखेका छौँ, र अब उठाउँदै गर्दाखेरि पनि यति चाहिँ छ कि हाम्रो वुमेन पोलिसी छ, पोलिसीमा चाहिँ छन् तर पोलिसी कतिको लागू भयो भन्ने कुरा हो, हाम्रो पोलिसी चाहिँ अरू अन्य कुरामा राजनीतिक कार्यक्रमहरूमा नभए तापनि अरू कार्यक्रमहरूमा जस्तै क्लाइमेट चेन्जका कार्यक्रमहरू होस् र अन्य एक्टिभका कार्यक्रमहरू होस् त्यहाँ चाहिँ महिलाको सहभागिता चाहिँ बढाउनै पर्छ भन्ने पनि छन् र महिलाको सहभागिताहरू बढाइ पनि रहेछ।
व्यस्तसँगको बाटो पनि यहाँले कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
सुन्नुभयो नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष लाक्पा शेर्पासँगको कुराकानी। तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम यसै बेला रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। आदिवासी जनजातिहरूको आआफ्नै वेशभूषा, भाषा, लिपि, रीतिथिति संस्कार र परम्परा छ। गुरुङ समुदायमा राडीको महत्व अत्यन्तै गहिरो र बहुआयामिक छ। राडी एउटा वस्त्र मात्र नभएर गुरुङ संस्कृति, पहिचान र जीवनशैलीको अभिन्न अङ्ग हो। राडीले गुरुङहरूको इतिहास, कला, सिप र सामाजिक संरचनासँग गाँसिएका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्दछ। राडी बुन्ने काम एक जटिल र कलात्मक प्रक्रिया हो। गुरुङ महिलाहरूले पुस्तौंदेखि नै यो सिपलाई पुस्तान्तरण गर्दै आएका छन्। राडीमा प्रयोग गरिने विभिन्न रङ, डिजाइन र बुनाईका तरिकाले गुरुङ महिलाहरूको कलात्मक प्रतिभा झल्काउँछ, तर पछिल्लो पुस्ताको भने यसमा खासै रुचि र चासो देखिँदैन। राडी बनाउने कलात्मक प्रक्रिया र सिपको बारेमा भुजुङका खौमती गुरुङको अनुभव सुन्नुहोस्।
नमस्ते नानी, मेरो नाम खौमती गुरुङ, म 62 भयो गाउँ भुजुङ। मैले चाहिँ पहिल्यैदेखि अलिअलि म 15 वर्ष हुँदाखेरि मेरो आमाले अलिअलि गर्ने थियो, अनि अलिअलि मैले नि धागो काट्ने गरेर मैले सिकेको थियो। तर फेरि म त्यसको बादमा सिक्दै सिक्दा म इन्डिया गयो। इन्डिया गएपछि 15-16 वर्ष म इन्डियामै बस्यो। पेन्सन आएर मात्रै मैले यहाँ पेन्सन आएर पनि म घर बनायो। घर बनाएर अनि अहिले करिब 25-26 वर्ष जति मेरै घर भयो। त्यहाँदेखि त भएन, यो घरहरू सितिसकेपछि म के गरौँ भयो। त्यसो भएपछि होइन, दिन त काट्नु पऱ्यो, यतिकै सुधेर त हुन्न, अर्को घर जाने भने कति जाने भनेर मैले अलिअलि भुजुङबाट ऊन अलिअलि मगाएँ। है मगाउँदाखेरि अब फेरि सेतो पायो कालो नपाउने, कालो पायो रातो नपाउने हुँदो रहेछ। अनि यता पनि उता पनि गरेर मेरो भाइहरूसँग मगाउने, आमाले अलिअलि पठाउने गर्दाखेरि अलिअलि मैले उयो सिक्यो। भेडकै ऊन मात्रै, अर्कोको हुँदैन, के अरे बाख्राको नि हुँदैन, सिर्फ त्यही कालो रातो सेतो सबै भेडाको मात्रै। यो अर्को मिसायो भने हुँदै हुँदैन। अब त्यो ऊन ल्याएपछि त त्यतिकै त हुँदैन, फेरि केलाउनु पर्यो। केलाएर फेरि 2-3 दिनसम्म त केलायो, त्यहाँदेखि फेरि खोलामा लगाएर कुटेर बल्ल सफा गरेर ल्याएर बल्ल त्यहाँदेखि धागो काट्ने। धागो काट्ने नि कहाँ हुन्छ, फेरि त्यहाँदेखि त मुसिनो गरेर ऊ गर्नु पर्यो। त्यसो गरेर बल्ल 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 फेरि धागो काट्नु सुरु गर्नुपर्छ। धागो काटेर फेरि त्यो धागो नि एकचोटि काटेर मात्रै हुन्न, फेरि डबल गरेर फेरि त्यो डबललाई फेरि चर्खामा घुमाएर फेरि उ गर्नु। बल्ल बल्ल फेरि अब यताउता कालो रातो सेतो, सबभन्दा सेतो र कालो धेरै जान्छ। 2 महिना त धागो काट्नुमै लाग्छ, सबै रङ मिलाउनु पर्यो होइन। त्यसो गरेपछि त हुनु त फाइदा त छैन, आफूले ऊ गर्ने भने आफ्नै सिप देखाउने भनेर मात्रै गरे हो। आमा त बुढी भइसक्यो, अब भाइहरू त अब कान्छो भाइ एउटा छ, भाइहरू सबै कोही कता छ, उनीहरूसँग पनि भनेर भएन, अर्कासँग जुजु गर्ने त हो नि। गाह्रो त त्यो के अरे ताना ऊ गरिसकेपछि त बुन्नुलाई त त्यो बुटन निकाल्ने त 2 थरी गर्छ के अरे राडीको त होइन, कालो र सेतो गर्छ, अनि बहु चाहिँ 3 थरी हुन्छ। अनि यताउता गरेको थेरी त राडीको त लाग्छ, अब छिटो बुन्नेले त बुन्छ है, नबुन्नेले त बिचरा यताउता गर्दाखेरि 10-12 दिनमा त एउटा राडी तयार हुन्छ। फेरि बुनिसकेपछि तातो पानी बिस्तारै उमाल्यो, त्यहाँदेखि माड्नु पऱ्यो, फेरि 1 दिन त माड्नुमा लाग्छ माड्नुलाई। तर मिसिनमा पनि मार्छ अरे, तर हामी त मिसिनमा त अलि राम्रो हुँदैन भनेर आफ्नै खुट्टाले मार्छ। दिनैभरि पानी तातो गर्ने, फेरि चपाल्ने, फेरि माड्ने, फेरि चपाल्ने माड्ने, त्यही गर्दाखेरि त एउटा राडीमा त दिनैभरि लाग्छ 2 जना मान्छेलाई। माडेर ऊ गरेपछि फेरि धुनुपर्छ चिसो पानीमा है, पखाल्ने, बेसरी पछारेर बेरेर पछार्ने। त्यहाँदेखि बल्ल बल्ल सफा पानीले धोयो, त्यहाँदेखि बल्ल फेरि 2-3 दिनसम्म त सुकाउनै पर्छ। सुकाएन भने त फेरि त्यो त राम्रो हुँदैन, फाटिहाल्छ नि त होइन। त्यो धागो त फेरि पानी नसुकेपछि त त्यो त फेरि कुहिएको जस्तै हुन्छ नि त। सिक्नु त अब बिचमा त छोडिहालेँ के अरे, कति दिन लाग्यो त्यति अलिअलि त्यो बुन्ने भन्दा पनि मैले त त्यो धागो धेरै काट्छ है। तपाईँहरू मेरै छोरीहरू छ, मेरो छोरीहरूले बुरु मलाई मैले गरेँ नि मलाई किन गरेर आमा बिमार हुन्छ भन्छ, त्यो पनि राम्रै कुरो हो। र यो त चिसो त चिसै हुन्छ है, त्यसो भन्छ फेरि आफ्नै दिनैभरि यसरी टुवा गरेर बस्ने भन्दा पनि अलिअलि आफ्नो ज्यानको ऊ नि हुन्छ कि भनेर गरिरहेको मात्रै हो। दुई वर्ष अगाडि त ठिक ठिकै थियो, अहिले त महँगो छ नानी। यो त कोहीले त धान्नेको 800 भन्छ, कोहीले 750 भन्छ। त्यहाँदेखि त अब नगरी नभने नि फेरि त्यो यत्रो यत्रो डलो डलो बजिरहँदो रहेछ, कसरी फाल्ने फेरि आफूले त्यति टाइम उ गरेर गरिरहेको माल है। त्यही भएर गाह्रो त गाह्रै छ, पाउँदैन। आजकल त भेडगोडाहरू नि सबै बेजे छ। मसँग त राडी बुन्दे भन्ने मान्छे त आइरहन्छ, वर्षमा कहिले 3-4 आउँछ, कहिले 5-6 आउँछ। तर फेरि आफूले गर्नु नि सक्नु पऱ्यो होइन, त्यतिकै अँ भनेर मात्रै होइन, अर्कालाई आफैसँग वचन दिएपछि मैले फेरि त्यो मान्छेलाई पुर्याउनु नि सक्नु पऱ्यो होइन। तर म त डिमान्ड आए मात्रै बनाउँछ, गर्ने मान्छेले त 20 पनि गर्छ अरे। मैले त अहिलेसम्म त 20 त गरेँ होइन, 15-16-17 गरेँ। त्यति हो, म दिन काट्नेलाई सजिलो छ त्यो त लाग्छ। अब फेरि आफ्नो छोराछोरीले गर्नु खोज्दैन, फेरि आफूले एकदम ऊ गरेर फेरि अर्कालाई आइज म सिकाइदिन्छु भने त त्यो धागो काट्नुलाई त भन्छ, तर को आउने त आजकल कोही पनि आउँदैन। त्यही पढ्नेमा जान्छ होइन, सबैले मेरो पढाइ बिग्रियो भन्छ।
अक्टोबर 24, 2024 वन तथा वातावरण मन्त्रालयले प्रधानमन्त्री तथा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीको अध्यक्षतामा नेपाललाई आगामी संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन COP29 लागि तयार पार्न एक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सो सम्मेलनले जलवायु परिवर्तनको असर, पर्वतीय पारिस्थितिकीय प्रणालीको चुनौती र जलवायु वित्तीय आवश्यकताहरूको विषयमा छलफल भएको थियो। सम्मेलनको मुख्य उद्देश्य नेपालका जलवायु सम्बन्धी नीतिहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने थियो। सम्मेलनको उद्घाटन केपी शर्मा ओलीले गर्नुभएको थियो र अतिथिहरूमा संयुक्त राष्ट्र संघ नेपाल स्थित प्रतिनिधि हाना सिंगर ह्याङडी, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सम्मेलनले नेपालका पर्वतीय क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रभाव र त्यसबाट हुने क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन र आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्न आवश्यक रहेको कुरामा जोड दियो। यस सम्मेलनले नेपाललाई COP29 प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक रणनीतिहरू तय गरेको छ र जलवायु प्रभावको सामना गर्न आवश्यक वित्तीय सहयोगको लागि अन्तर्राष्ट्रिय ध्यान आकर्षण गर्न प्रयास गरेको छ। सो सम्मेलनमा साइनो परियोजना सञ्चालन भएका लमजुङ कोला सौथर गाउँपालिका वडा नम्बर 4 भुजुङका यमबहादुर गुरुङ, हेमन्त गुरुङ र वडा नम्बर 3 घलेगाउँका भीमबहादुर गुरुङ र विष्णु गुरुङले पनि सहभागिता जनाउनु भएको थियो। यसै विषयसँग केन्द्रित रहेर सम्मेलनमा उहाँहरूको अनुभव र आदिवासीका मुद्दा उठानका सवालहरू कस्तो लाग्यो भनेर उहाँहरूको विचारलाई आजको कार्यक्रममा समावेश गरेका छौँ। सुनौ उहाँहरूको विचार।
मेरो नाम विष्णु गुरुङ, मेरो घर लमजुङ घलेगाउँ कुलासथर गाउँपालिका वडा नम्बर 3। हामीलाई आदिवासी जनजाति महासङ्घले राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा निम्तो गर्नुभयो र हामीले त्यहाँ भाग लिए र हाम्रो पहिलो चोटि त्यत्रो ठुलो सम्मेलनमा मैले भाग लिएको हो र मैले धेरै कुरा नबुझे नि सानो तिनो कुरा नि मैले त्यहाँ गएर बुझ्यो। राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा आदिवासी जनजातिको मुद्दा उठाएको थियो, जसमा जलवायु परिवर्तनले गर्दा आदिवासी जनजातिलाई धेरै नराम्रो प्रभाव पारेको हुनाले यस मुद्दालाई तपाईँको COP29 आदिवासी जनजातिको मुद्दाको लागि उठाएको थियो, जसले गर्दा हामी आदिवासी जनजाति वनमा पहाड मा खोला नाला भिरमा सम्बन्धित भएको हुनाले त्यसले हामीलाई चाहिँ धेरै क्षति हुनाले पछि अब हामीले त्यहाँदेखि केही क्षतिपूर्ति पायो भने हामीलाई अलिक धेरै राम्रो हुन्छ कि भन्ने कुरा हो र यो सम्मेलनबाट हामीले धेरै थोरै जानकारी प्राप्त भए नि हामीलाई धेरै खुसी लाग्यो।
बहादुर गुरुङ, कुलसपर गाउँपालिका वार्ड नम्बर 4 बुजुङ। COP29 राष्ट्रिय क्लाइमेट चेन्जको सम्मेलनमा यो जनजाति महासङ्घको तर्फबाट म प्रतिनिधित्व गर्ने मौका मिल्यो। यसमा चाहिँ नि COP29 जुन जनजाति, जुन हामी यहाँको आदिवासीहरूले खेप्नु परेको जुन क्लाइमेट चेन्जले गर्दाखेरि समयमा पानी नपर्ने, पर्दा धेरै पर्ने, यो कुरा चाहिँ नि विस्तृत जानकारी हामीले प्राप्त भयो र त्यस सँगसँगै अबको यो COP29 यस्तो समस्याहरूलाई कसरी समस्या समाधान गर्ने विषयमा विस्तृत छलफल भयो। छलफल सँगसँगै कै पनि हाम्रो यो जनजातिलाई पारेको समस्यालाई समाधान गर्ने जुन अनुभव हामीले प्राप्त भयो। ठुल्ठुलो देशहरूले गर्दाखेरि हामीलाई क्लाइमेट चेन्जको असर पारेको छन्, तसर्थ यहाँ आदिवासी जनजातिहरूले संरक्षण गरिआएको यो प्राकृतिक सम्पदाहरूलाई सदुपयोग गर्नका लागि यहाँको आदिवासीहरूको पनि संस्कृति सम्पदाहरू के अरे संरक्षण गर्न सकिन्छ भन्ने कुराहरूको छलफल पाए। तसर्थ यो सम्मेलनले पक्कै पनि आदिवासी जनजातिहरूको जुन वस्तुस्थितिलाई विश्व सामु चाहिँ नि चिनाएर यहाँको आदिवासी जनजातिहरूको परापूर्वदेखि चलिआएको रीति यहाँ सम्बन्धलाई विश्वले चाहिँ नि सम्बोधन गर्ने भन्ने अनुभव प्राप्त भयो। त्यो कुराहरू विश्वले चाहिँ नि जनजातिहरूको यो मुद्दाहरूलाई सम्बोधन गर्नेछ भन्ने मलाई चाहिँ विश्वास लागेको छ।
मेरो नाम भीम बहादुर गुरुङ, खोलसथार 3 गल्लेगाउँ लमजुङबाटमा चाहिँ हाम्रो जलवायु परिवर्तन सम्बन्धीको कार्यक्रम चाहिँ हामीलाई धेरै राम्रो लाग्यो। किनभने अब आउँदो COP 29 को लागि चाहिँ हाम्रो जनजातिहरू पनि त्यहाँ सामेल गरायो, हामी धेरै खुसी लाग्यो। त्यसमा चाहिँ के रहेछ भने अब यो जलवायु परिवर्तन भनेको चाहिँ अब प्राय अब हामी जनजातिहरू चाहिँ भएको ठाउँमा चाहिँ हुने रहेछ। अब भन्नाले अब खोला नाला वन जङ्गल चाहिँ छेउछाउमा चाहिँ प्राय जनजातिहरूको बसोबास भएको कारणले गर्दाखेरि चाहिँ यसमा चाहिँ हामी जनजातिहरूले चाहिँ यो अब आउँदो COP 29 को लागि चाहिँ हामीलाई हाम्रो पनि केही कुराहरू चाहिँ परोस् भन्ने हाम्रो चाहना हो। त्यसमा चाहिँ हाम्रो पनि केही कुराहरू उठाइदिनुपर्छ भन्ने हाम्रो कुरो हो। हाम्रो महासङ्घ माथिको मान्छेहरूले चाहिँ कतिको फोकस गर्नुहुन्छ, त्यहाँ उठ्न त उठेछ, अब हामीलाई जहाँसम्म लाग्छ हाम्रो कुराहरू पनि उठ्छ, त्यहाँ समग्रमा राम्रै भयो सबै।
हेमन्त गुरुङ, कोलासुथर गाउँपालिका वार्ड नम्बर 4 बुझुङ। आदिवासी जनजाति महासङ्घबाट चाहिँ प्रतिनिधित्व गर्दै राष्ट्रिय जलवायु सम्मेलन हानि तथा नोक्सानी पर्वतीय क्षेत्र र जलवायु विविधताको चाहिँ COP 29 नेपाल आशापूर्ण सहभागिता विषय कार्यक्रममा हाम्रो उपस्थिति रहेको थियो। यहाँ चाहिँ धेरै प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो। वन तथा वातावरण मन्त्रालयको सचिवबाट प्रकृतिको नजिकमा रहेको आदिवासी जनजातिको लागि पनि हामीले अब विकसित राष्ट्रहरूले चाहिँ जलवायु परिवर्तनमा धेरै असरहरू पुर्याइरहेको कुराहरू अनि हामी जनजातिहरू चाहिँ आदिमकालदेखि त्यही ठाउँमा बसोबास गर्दै आइरहेको र हाम्रो सम्बन्ध चाहिँ प्रकृतिसँग एकदम नजिक रहेको कुराहरू चाहिँ प्रस्तुत गर्नुभएको थियो। अनि प्रकृति संरक्षणमा चाहिँ आदिवासी जनजातिको धेरै भूमिका हुन्छ र आदिवासी जनजातिको लागि चाहिँ कोपमा चाहिँ प्रस्तावहरू आदिवासी जनजातिको जीवन स्तर उन्नतिको लागि त्यस्तै विभिन्न कुराहरूमा चाहिँ हाम्रो पनि प्रस्तावहरू त्यहाँ प्रस्तुत भएको थियो। यदि त्यहाँ प्रस्तावहरू जनजाति महासङ्घको प्रस्तावहरू प्रस्तुत वन तथा वातावरण सम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको प्रतिनिधित्व गर्दै प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जनजातिको कुराहरू उठ्छ कि उठ्दैन, यति जनजातिको कुरा उठ्न उठान भएन भने हामी जनजातिको प्रतिनिधित्व गर्दै हाम्रो पनि केही कुराहरू राख्नुपर्छ भन्ने पहल गर्नको लागि चाहिँ हामी त्यस सम्मेलनमा उपस्थित भएका थियौँ। समग्रमा चाहिँ उपस्थिति राम्रै भयो, आशापूर्ण नै रह्यो।
यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमबारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्कार।